الحمد لله صلي على رسول الله كما أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. تو میں سب سے پہلے تو معذرت چاہتا ہوں کہ آج بے پناہ آپ کو انتظار کرنا پڑا، لیکن مسئلہ وہی ہے جو تمام فقیروں کو درپیش ہو جاتا ہے، کہ اگر گھر پہ ملنے والے کوئی آ جائیں یا اللہ کا کوئی بھی بندہ آ جائے، جو بے شک جان پہچان کا نہیں بھی ہے، تو اس کو کسی طور انکار کرنا ممکن نہیں ہوتا. اور چونکہ اس کا لوگوں کو احساس ہے کہ فقیر انکار تو کرے گا نہیں، تو مہربان اسے مناسب سمجھتے ہیں کہ عین اس وقت پر جائے جائے جب بندہ گھر سے نکل رہا ہو، تاکہ پھر وقت مل جائے. تو میں معافی چاہتا ہوں، میری مجبوری ہے، اور صرف آپ ہی انتظار میں نہیں بیٹھتے، بعض کا میری بچیاں جو شادی شدہ ہیں وہ ہر ہفتے آ کے بیٹھی رہتی ہیں، تین تین چار چار مہینے گزر جاتے ہیں انہیں، کہ ہر ہفتے آتی ہیں کہ کسی طرح مجھ سے ملاقات ہو جائے، لیکن وہ بغیر ملے واپس چلی جاتی ہیں کہ میں لوگوں میں بیٹھا ہوتا ہوں، ملنے آتے ہیں انہیں میں بیٹھا ہوتا ہوں، اور میرے پاس ایک لمحہ نہیں ایسا نکلتا کہ میں بچیوں کو جا کے صرف دعا سلام کر لوں ان سے. تو کیا کیا جائے، یہ اس زندگی کا حصہ ہے، اس کو I just can't help it. مسئلہ یہ ہے، سارا مجبوری ہے میری. ایک جملہ ہم بچپن سے پڑھتے آئے ہیں کہ ضرورت ایجاد کی ماں ہے. روحانیت میں ہم ضرورت کو ایجاد کی ماں نہیں کہتے، بلکہ محبت اور لگن کو ایجاد کی ماں کہتے ہیں. ایجاد کا بنیادی طور پر مطلب ہے کسی نئی چیز کا پیش کیا جانا، اس کے لفظی معنی، لیکن اصطلاحی معنوں میں ہم کسی نئی چیز کو، نئی اس کو انٹروڈیوس کرانے کو کہتے ہیں. مطلب آلموسٹ وہی بن جاتا ہے، جو معنوی لحاظ سے ہے وہی اصطلاحی لحاظ سے بھی مطلب اس کا بن جائے گا. لیکن فرق وہاں آتا ہے جہاں ہم اس کی بیسس، اس کی بنیادی وجہ کو دنیاوی طور پر تو ضرورت کو سمجھتے ہیں کہ کسی چیز کی ضرورت ہے تو اسے ایجاد کر لیا جاتا ہے، لیکن روحانیت میں محبت اور لگن وجہ بنتی ہے کسی نئی چیز کے انٹروڈکشن کی. اللہ تعالی نے انسان کی تخلیق کی تو وہ کسی ضرورت کے تحت نہیں تھی، اللہ نے صرف اپنی محبت کی وجہ سے انسان کو تخلیق کیا تھا. اگر رب کو ضرورت ہوتی انسان کی عبادات کی تو اس کے لیے فرشتے بہت تھے. تو انسانوں کی اکثریت تو عبادت سے دور بھاگتی ہے، میری طرح، جیسے مجھ کو توفیق نہیں ہوتی کہ میں رب کی عبادت کر لوں، تو اسی طرح اور میرے بہت سے بھائی بند ہیں جو عبادت سے دور بھاگ جاتے ہیں. پھر انسانوں میں ایک سیکشن وہ ہے جو رب کو مانتا ہی نہیں، اس کے وجود سے ہی منکر ہے. ایک سیکشن وہ ہے جو رب کے ساتھ دوسروں کو شریک ٹھہراتا ہے، اور एक सेक्शन वो है जो इबादत करता है। तो अगर बात जरूरत की होती तो फरिश्ते जो इतनी बड़ी तादाद में हैं कि जो आलम मामूर में खाना काबा है, एक फरिश्ता उसे मौका मिल जाता है तवाफ करने का, तो दोबारा फिर ताक़यामत उस फरिश्ते की बारी दोबारा नहीं आएगी। तो उससे अंदाज़ा होता है कि फरिश्तों की टोटल तादाद क्या हो सकती है। तो वो सभी बड़ी पाबंदी से रब की इबादत करते हैं, उसकी तस्बीह बयान करते हैं, उसके अहकामात की नहायत खामोशी, दिल जमाई और खुश दिली से तामील करते हैं, उन अहकामात को कैरी आउट करते हैं। तो रब को कोई जरूरत नहीं थी हमारी इबादत की। रब ने तो इंसान को पैदा किया मोहब्बत के साथ, लगन के साथ, लव एंड अफेक्शन के साथ। इसीलिए तो इसे जमीन पर अपना खलीफा बनाया। ये कोई इंसान की खूबियों की वजह से खलीफा नहीं बना जमीन पर। अगर खूबियों की वजह से बनता तो फरिश्तों में से कोई फरिश्ता या तमाम फरिश्ते ही उसका खलीफा करार पाते, क्योंकि जितने ओबीडियंट फरिश्ते हैं उतना ओबीडियंट इंसान नहीं है। इंसान में अपना माइंड अप्लाई करने की एक जिबिल्लत पाई जाती है, इंस्टिंक्ट मौजूद है, जबकि फरिश्ते अपना माइंड अप्लाई नहीं करते। वो सिर्फ और सिर्फ अल्लाह के अहकामात की तामील करते हैं। तो इसको जमीन पर खलीफा अल्लाह ने आउट ऑफ लव एंड अफेक्शन बनाया है। और इंसान को रब ने अपनी जगह पर अपने अंदाज में, इंसान की अपने मकाम से और इंसान के अपने अंदाज में सिफात में यकता पैदा किया है, जिसे हम अरबी में वाहदुल सिफात कहें तो ज्यादा दुरुस्त होगा। ये खूबी है इसमें, ये रब ने पैदा की है खूबी, क्योंकि इसे अशरफुल मखलूकात भी तो करार देना था, तो रब ने ये खूबी इसमें रख दी कि हर इंसान जो भी अल्लाह ने पैदा किया वो इन हिज ओन राइट अपनी सिफात में यकता है। खुद रब ने कहा कि मैंने इसे बेहतरीन मीज़ान पर पैदा किया, तकवीम पर पैदा किया, बैलेंस पर पैदा किया, बेहतरीन अंदाज में इसकी तख्लीक की। हासन तकवीम लफ्ज इस्तेमाल किया उसने। जब इंसान उन सिफात पर कायम रहता है जिसमें इसे रब ने यकता पैदा किया है, तो इंसान तकवे की तरफ चला जाता है। जब इंसान रब की फरमाबरदारी करता है तो तकवे की तरफ चला जाता है, और तकवा इंसान को रूहानियत की तरफ ले जाता है। रूहानियत इंसान को रब के करीब ले जाती है, उसकी दोस्ती के दायरे में शामिल कर देती है। और यही वो मकाम है जहां इंसान कश्फ के जरिए इसरार आलम की सैर करने लगता है और इस कायनात के असरार और रमूज पर उसकी निगाह जाने लगती है। लेकिन उसी कदर जिस कदर के रब चाहता है, और इसी मकाम से फिर उसे अमर हासिल होता है। अमर बमायने दाइम के नहीं, बल्कि वो रूहानी इस्तलाह में साहिब अमर होता। जब उसकी जुबान से कोई बात निकलती है तो रब ताला उसे पूरा कर देता है। वो साहिब अमर कहलाता है। तो यहां अमर से मुराद वो अमर है जो बमायनी हुक्म के इस्तेमाल होता है। तो इसी मकाम से इंसान साहिब अमर होता है। मुख्तसर अल्फाज में ये कहिए कि इंसान के लिए रूहानियत इख्तियार करना या रूहानियत का हासिल होना उस वक्त तक मुमकिन नहीं होगा जब तक के रब की फर्माबरदारी इख्तियार न कर ले, और फर्माबरदारी इख्तियार करने के बाद जब तक के इंसान मुत्तकी न हो जाए, उसमें तकवा पैदा न हो जाए, रूहानियत हासिल नहीं होगी। अगर हम लोग ये चाहते हैं कि हम रूहानियत की राह पे चलें और हमारे लिए रूहानियत के हसूल का सबब बन जाए, तो हमें अल्लाह के कायम करदा डूज एंड डू नॉट्स पर अमल करना होगा और हमें तक्वा इख्तियार करना होगा। अल्लाह ने इंसान की जो पैदाइश है उसका एक मखसूस अमल रखा है, और इसीलिए तो रब ने कुरान में अल्फाज तो मुख्तलिफ हैं लेकिन उसका जो जिस उसका जो असल मकसद है वो यही है कि इंसान जमीन पर अकड़ कर तो चलता है लेकिन अपनी असलियत भूल जाता है कि वो असलियत असल में क्या है। जब अल्लाह ने ये बात कही कि इंसान अपने असल को भूल जाता है, तो ऐसा नहीं कि अल्लाह ताला ने इंसान को कोई ताना दिया है, ऐसी बात बिल्कुल नहीं। रब ऐसे नहीं काम करता, उसने तो सिर्फ हमें याद दिलाया कि जिसकी जमीन पर तुम अकड़ के चल रहे हो और जिसकी जमीन पर तुम ऐसी सरकशी से काम लेते हो वो कितना बड़ा है। खालिक तो है तुम्हारा लेकिन है कितना बड़ा है? तो वो इंसान को याद दिलाता है कि मैंने तुम्हें एक कतरे से पैदा किया है। कहीं उसने कहा कि तुम्हें खनकती हुई मिट्टी, सलसलाल लफ्ज इस्तेमाल हुआ ना, खनकती हुई मिट्टी से पैदा किया है। कहीं उसने हमें खाकी कहा। तो ये हमारी उसने असलियत हमें याद दिलाई। और इंसान की पैदाइश के अमल को ही अगर हम सिर्फ देख लें, जो कन्वर्शन होती है हमारी असल की इंसान की शक्ल में, तो रब ताला का ये कहना कि इंसान अपनी असल को भूल जाता है, अपनी हकीकत को भूल जाता है, समझ में आने लगता है, इंसान महज एक नजिस और नापाक फ्लूइड का एक कतरा होता है जो 40 दिन में लहू की शक्ल इख्तियार करता है और उससे अगले 40 दिन में वो एक लोथड़े की शक्ल इख्तियार कर लेता है। अब इसके अंदर रब ताला कोई मशीन इस्तेमाल नहीं कर रहा, कहीं पेट्रोल का, किसी केमिकल का, बिजली का कोई इस्तेमाल नहीं कर रहा, कहीं कोई कंप्यूटराइज्ड कंट्रोल पैनल्स नहीं लगे हुए, कहीं पर कोई साइंटिस्ट उसको वॉच नहीं कर रहा उसके इस तमाम ट्रांसफॉर्मेशन को। کہیں کوئی دخل نہیں دے رہا، لیکن یہ عمل خود بخود دن اور رات 24 گھنٹے جاری رہتا ہے. اس سے اگلے 40 دن میں وہ لوتھڑا گوشت کے ایک ٹکڑے کی شکل اختیار کر جاتا ہے، اور اس کے بعد وہ از خود مختلف عضو جو ہیں جسم کے اس کے اندر جنم لینے لگتے ہیں، وجود میں آنے لگتے ہیں، حتیٰ کہ وہ ایک انسانی بت کی شکل اختیار کر لیتا ہے. یہی وہ مرحلہ ہے جہاں جو فرشتہ کچھ بنیادی چیزیں لکھنے پر مامور ہے وہ انسان کے ماتھے پر لکھ دیتا ہے کہ فرما برداری اور نافرمانی کے کس مقام پر ہوگا، کیا کیا یہ چیزوں کو خاموشی سے کیری آؤٹ کرے گا، کہاں یہ سرکشی کرے گا، کہاں نافرمانی کرے گا، یہ ماتھے پہ لکھ دیتا ہے. اس کے رزق کی صورت احوال کیا ہوگی، کتنی مقدار ہوگی، کہاں سے آئے گا، کیسا ہوگا، کتنا ہوگا، وہ اس کے ماتھے پر وہ فرشتہ تحریر کر دیتا ہے. اس کی عمر کتنی ہوگی، ماتھے پر تحریر کر دیتا ہے. جب یہ چار چیزیں اس کے انسان کے ماتھے پہ لکھ دی جاتی ہیں تو پھر اس کے اندر حرکت پیدا کی جاتی ہے، رب تعالیٰ حرکت پیدا کر دیتا ہے، اور آخر پر جب اس کا دنیا میں آنے کا وقت آتا ہے تو فائنلی اس کی روح اس کے جسم میں داخل کر دی جاتی ہے. اور مزہ یہ ہے کہ یہ سارا پروسیجر جس سے وہ گزر رہا ہوتا ہے نہ کبھی ماں واقف ہو پاتی ہے اور نہ کبھی خود وہ بچہ جو وجود میں آ رہا ہے اس کو کچھ یاد ہوتا ہے، بالکل لا علم پیدا ہوتا ہے وہ ان چیزوں سے، اور یوں یہ بھید قائم رہتا ہے. اب یہ جو ٹرانسفارمیشن ہے انسان کی، وہ قطرہ، وہ پانی جو مرد کی بیک بون سے نکلا، اس قطرے نے جو در حقیقت ناپاک ہے، نجس ہے، اس قطرے نے کیا شکل اختیار کی، وہ انسان کی صورت میں ہے. تو اگر انسان اسی پر غور کر لے کہ میری ٹرانسفارمیشن کہاں سے ہوئی اور کیسے ہوئی، تو اس کی سرکشی، اس کی اکڑ، اس کی میں ختم ہو جائے گی. تو فقیر میں جو عاجزی ہم دیکھتے ہیں، وہ عاجزی اس لیے ہے کہ وہ اپنی حقیقت پر نظر رکھتا ہے کہ میں کچھ بھی نہیں، ما سوائے ایک نجس قطرے کے، میری اصل حقیقت وہ ہے. تو جس کی اصل حقیقت وہ ہے، وہ اپنے اندر میں کہاں سے آنے دے گا، تو اس پر نظر رکھتا ہے. تو یوں یہ اس کے اندر عاجزی کو پیدا کیے رکھتا. دوسرے جب اسے برا بھلا کہتے ہیں تو توجہ دلائے جانے پر فقیر کا یہ جواب ہوتا ہے کہ نہیں بھائی، وہ تو بہت اچھا انسان ہے کہ اس نے میرا لحاظ کیا، مجھے صرف اتنا ہی برا کہا، میں تو در حقیقت اس سے بھی برا ہوں. تو یوں اس کے دل میں کسی کے لیے کوئی گلہ اور شکوہ اور شکایت نہیں پیدا ہوتی. جب کسی کے لیے اس کے دل میں شکوہ اور شکایت نہیں ہے تو کسی کے خلاف غصہ کیا ہوگا، کسی کے لیے کینہ اور عداوت کیا پیدا ہوگی، ہو ہی نہیں سکتی کبھی. یوں فقیر اپنے آپ کو سب سے حقیر جانتا ہے اور اسی عاجزی میں کما جاتا ہے، رب کے قریب چلا جاتا ہے اسی عاجزی میں. ہم کہتے ہیں رب کے خزانے بے پناہ ہیں، وہ اپنی ذات میں یکتا ہے، اس جیسا کوئی دوسرا نہیں ہے. نہیں، اس کے پاس ایک چیز کی کمی ہے، ایک ایسی چیز ہے جو اس کے پاس نہیں ہے، وہ ہے عاجزی. اس میں عجز نہیں ہے، وہ مالک کل ہے. تکبر اور فخر اس کو سزاوار ہے، اس لیے کہ وہ اس لائق ہے کہ وہ فخر کر سکے اپنی ذات پر اور اپنی ذات میں تکبر بھی لا سکے. انسان پر لازم ہے عاجز ہونا، کیونکہ اس کی اصلیت ناپاک قطرے کی ہے. اسی لیے جو شخص عاجز ہے وہ پھل پاتا ہے، دنیا میں بھی اور آخرت میں بھی. آخرت کے لیے فقیر رب کے لیے جو تحفہ لے کے جائے گا، اب یہ شاید آپ کو عجیب سی بات لگے کہ کوئی انسان رب کے لیے بھی کوئی تحفہ لے جائے گا، تحفہ لے جائے گا وہ، اور وہ تحفہ ہے عاجزی کا، کیونکہ یہی وہ چیز ہے جو رب کے پاس نہیں. اور تحفے میں عام طور پر وہی چیز دی جاتی ہے جو کسی کے پاس نہ ہو. تو اگر ہم رب کو کوئی تحفہ دینا چاہتے ہیں، اس کے لیے کوئی تحفہ لے جانا چاہتے ہیں اپنے ساتھ، تو عجز کو لے جائیے، یہی وہ چیز ہے جو رب کے پاس موجود نہیں ہے اور ہو ہی نہیں سکتی، کہ وہ اتنا بڑا ہے کہ عجز ہو نہیں سکتا اس کے پاس. کوئی اگر سوال ہے تو میرے پاس 5 منٹ ہیں، ان 5 منٹ میں جواب دے پاؤں گا.
گزشتہ لیکچرز میں آپ نے بتایا تھا کہ جو ابلیس ہے وہ فرشتہ تھا، تو لیکن میں نے کہیں پڑھا ہے کہ وہ قوم جن میں سے تھا، اس کیا کچھ وضاحت فرما سکتے ہیں؟
بات یہ ہے کہ مجھے تو اتنا معلوم ہے کہ ابلیس خواہ وہ فرشتہ تھا یا جن تھا، لیکن تھا بہت عبادت گزار. کسی صاحب نے آپ کی طرح ابلیس سے ایک سوال پوچھا تھا کہ تم تو بہت اللہ کے برگزیدہ اور فرما بردار فرشتے تھے، تو یہ کیا تم کو سوجھی کہ نافرمانی کر بیٹھے اور تکبر کر لیا اور راندہ درگاہ ہو گئے، ابلیس کہلائے؟ تو اس نے ان بزرگوں کو جواب دیا کہ حضور، بات یہ ہے کہ میں واقعی بہت عبادت گزار تھا، اللہ کا فرما بردار تھا، لیکن آپ ایک بات بھول جاتی ہیں کہ رب قادر مطلق ہے، اس کے حکم کے بغیر کوئی پتا نہیں ہل سکتا. تو اس نے تو میرے کان میں کہا کہ بچہ نافرمانی کر لے، تو میں نے نافرمانی کر لی اور اسی جرم میں میں پکڑا گیا. تو جناب، مجھے تو بس اتنا پتا ہے کہ وہ بڑا فرما بردار اور اللہ کا سب سے زیادہ عبادت کرنے والا فرشتہ تھا. اب جن تھا یا فرشتہ، اس سے میری صحت پر اثر نہیں پڑتا، لیکن یہ ضرور ہے کہ وہ مجھے اپنے ساتھ لیے پھرتا ہے، بہکاتا رہتا ہے. تو اب میں اس کے بہکاوے سے نہیں بچا سکا اپنے آپ کو، تو یہ کہاں جانوں گا کہ فرشتہ تھا یا جن تھا؟ تو مجھ کو پہلے اس کے وار سے بچ جانے دیجئے، پھر میں کبھی عرض کر دوں گا.
سر، یہ بھی آپ نے ذکر کیا اس میں کہ خدا کے دیے ہوئے اصولوں اور ڈوز اور ڈو ڈاٹس کو ہم نے پیروی کرنی ہے روحانیت تک پہنچنے کے لیے. تو قرآن میں خدا تعالیٰ وسیلے کا ذکر کرتا ہے، اللہ کی رسی کا، اس کو اس حوالے سے تھوڑا سا بیان فرمائیے.
اصل میں یہ جو وسیلہ ہے، ये थोड़ा सा हम शायद गलत समझते हैं उसे, उसको गलत मायने पहना रहे हैं। जिस रस्सी का अल्लाह ने जिक्र किया है, वो रस्सी दर हकीकत उसके अहकामात हैं, और जो इंसान सख्ती से उसके अहकामात की पाबंदी करता है और सख्ती से उस पर भरोसा करता है, वो फिर कभी भटकता नहीं। तो वो रस्सी, मेरे ख्याल में तो जिस रस्सी का जिक्र अल्लाह ने किया, वो उसके अहकामात की तामील और उस पर भरोसे का नाम उसने इस्तारे में रस्सी कहा। लेकिन हम उसे कुछ और समझ बैठे। देखिए, किसी भी, ये फकर की बात कर रहा हूं कि फकर में और शरा में भी, किसी गैर अल्लाह से उम्मीद वाबस्ता करना और ये सोचना कि ये मेरी मुश्किलें आसान कर देगा, ये शिर्क में आता है। ये सिर्फ रब है जो हमारी जरूरतें पूरी कर सकता है, हमारी मुश्किलें हमसे दूर कर सकता है, और जिससे हम उम्मीद और तवक्को वाबस्ता कर सकते हैं। तो ये सोचना कि हमारा मुर्शद हमारे काम आएगा, हमारी मुश्किलें आसान कर देगा, मुआज़ अल्लाह, हमारी जरूरतें पूरी करने का सबब बन जाएगा, हमें भटकने नहीं देगा, ये गैर अल्लाह से तवक्को वाबस्ता करने के मतरादिफ है। अपने मुर्शद को भी आप अपने जैसा इंसान गर्दानिए। फर्क सिर्फ ये है कि अल्लाह ने उसे इल्म अता फरमाया है, वो अपने तकवे और अल्लाह ताला की फरमाबरदारी की वजह से अल्लाह के करीब होकर इनाम में उससे इल्म और समझ और फरासत ले चुका, और वो इल्म, समझ और फरासत वो आप तक मुंतकिल कर सकता है। आप उससे इल्म की गाइडेंस ले सकते हैं, इल्म हासिल करने में वो वसीले का काम कर सकता है। लेकिन ये सोचा जाए कि वो किसी किस्म की हाजत रवाई कर पाएगा आपकी, आपकी मुश्किलें हल कर देगा, ये गलत है। वो भी हम जैसा अल्लाह का मोहताज बंदा है, जितने मोहताज रब के हम हैं उतना वो मोहताज अल्लाह का वो भी है। तो उसको अपने ही जैसा इंसान समझिए, उसका पांव भी फिसल सकता है, उसमें भी लालच आ सकती है, हिर्स आ सकती है, क्योंकि वो भी हम जैसा इंसान है, उससे खताएं हो सकती हैं, गलतियां हो सकती हैं, उसकी तवक्को उससे रखिए। तो जब हम अपने मुर्शद को भी अपने जैसा इंसान समझेंगे कि ये भी गलती कर सकता है, इससे कोताही हो सकती है, इसका पांव फिसल सकता है, तो फिर हम उससे वो तवक्कोआत नहीं रखेंगे जो एक सुपर ह्यूमन से हो सकती हैं। तो जब हम कभी उसमें कोई खामी देखेंगे तो हमारे दिल में उसके लिए कोई मैल नहीं आएगा, उसके लिए कराहत नहीं पैदा होगी, और यूं हम उससे इल्म लेते चले जाएंगे। वो वसीला सिर्फ इल्म की हद तक है कि जो इल्म अल्लाह ने अता फरमाया, इल्म भी उसका अपना नहीं है, वो भी अल्लाह की तरफ से वदियत होता है, अता होता है। तो वो जो कुछ उसने अल्लाह से हासिल किया अपनी फरमाबरदारी और अपने तकवे के इनाम के तौर पे, वो आपको मुंतकिल करने का वसीला बनता है। अदरवाइज रब के साथ आपका भी राबता उतना ही है जितना आपके मुर्शद का। रब आपकी भी दुआएं सुनता है, उतनी ही सुनेगा जितनी है आपके मुर्शद की, कोई फर्क नहीं है। रब के नजदीक उसके सारे बंदे बराबर हैं, सवाए इसके कि कोई तकवा में हमसे बढ़कर हो, वो अल्लाह के करीब होगा। तो वो वसीला हम गलत समझ रहे हैं। رسی اصل میں اس کے احکامات کی ہے اور اس پہ بھروسے کی ہے. اس کو مضبوطی سے تھام لیجئے, پاؤں نہیں پھسلے گا.